أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال الله سبحانه وتعالى في قرآن الحكيم يطعمون الطعام على حبه مسكينا ويتيما وأسيرا. ناظرین محترم, آپ سب کو نور ولایت ٹی وی پر خوش آمدید کہتے ہیں. جیسا کہ آپ جانتے ہیں کہ خداوند قدوس نے اپنی کتاب قرآن کریم میں جہاں پر تمام عبادتوں پر تاکید کی ہے, وہاں پر یتیم کی مدد کرنا, اسے حسن سلوک سے پیش آنے پر بھی تاکید کی ہے. جیسا کہ ارشاد ہو رہا ہے سورہ نساء میں کہ یتیم کے معاملے میں آپ انصاف سے کام لیں, اور اس کے علاوہ سورہ بقرہ میں بھی ارشاد ہوا ہے کہ جب اللہ نے بنی اسرائیل سے عہد لیا کہ خدا کے علاوہ کسی اور کی عبادت نہ کریں, اور اپنے والدین, قرابت داروں اور یتیموں سے انصاف سے کام لیں, جہاں پر خدا نے اپنی وحدانیت اور توحید کا عہد لیا ہے, وہاں پر یتیموں کی خدمت اور یتیموں سے اچھا سلوک کرنے کی تاکید کی ہے. دیکھیں کتنا مہم موضوع ہے. اور اسی تناظر میں آج کی ہماری گفتگو کا موضوع قرآن اور سنت کی روشنی میں یتیموں کی مدد کرنا اور ان کے حقوق پر مبنی ہے, جس کی وضاحت کے لیے قم المقدس کے ممتاز عالم دین حجت الاسلام مولانا زین عباس کو دعوت دی ہے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ.
ہم آپ کے نہایت ہی ممنون اور مشکور ہیں کہ آپ نے قیمتی وقت میں سے کچھ وقت ہماری اصلاح اور تربیت کے لیے نکالا.
آپ کے اور نور الولایہ کی پوری ٹیم کا شکریہ ادا کرتے ہیں اور مشکور ہیں کہ یہ موقع آپ نے دیا کہ ناظرین کے سامنے چند عرائض پیش کی جا سکیں.
ہم اپنی گفتگو کا آغاز اس سوال سے کرنا چاہیں گے کہ یتیم کا مفہوم کیا ہے, یتیم کس کو کہتے ہیں؟
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, الحمد لله والصلاة على اهلها. یتیم کا لفظ جب ہم لغت میں دیکھتے ہیں تو کسی ایسے کے بارے میں, اسے ایسی جگہ پر استعمال ہوتا ہے کہ جہاں دو چیزوں کا رابطہ آپس میں کٹ جاتا ہے, منقطع ہو جاتا ہے. اب جب ایک بچہ بلوغ سے پہلے, بالغ ہونے سے پہلے اپنے باپ کو کھو بیٹھتا ہے اور پروردگار اس کے باپ کو واپس بلا لیتا ہے, تو اس بچے کے لیے ہماری فقہ میں, شریعت میں یتیم کا لفظ استعمال کیا گیا ہے. اور اس کے خاص حقوق ہیں, خاص رہنمائیاں ہیں. اور میں ایک جملہ یہاں اور اضافہ کر دوں کہ معاشرے اور سوسائٹی کے وہ افراد کہ جو ظلم اور تجاوز کا شکار ہو سکتے تھے باقیوں کی نسبت زیادہ, ایسے افراد, سوسائٹی کے ایسے افراد کے لیے اسلام نے خاص رہنمائیاں کی ہیں, اور انہی میں سے ایک یتیم بھی ہے جس کی آج آپ اور میں گفتگو یہاں کریں گے.
اچھا, قرآن کی نظر میں یتیم کے بارے میں کیا رہنمائی ملتی ہے؟
دیکھیے, قرآن مجید میں جب ہم اس موضوع کو دیکھتے ہیں تو کم و بیش 23 مرتبہ یتیم سے متعلق رہنمائی کی گئی ہے, اور اس سے ہمیں اس چیز کی اہمیت کا بھی پتہ چلتا ہے. مثلاً آپ دیکھیے کہ پروردگار نے یتیم سے جو بے اعتنائی برتتا ہے, یتیم کو جو ٹھکرا دیتا ہے, اس کام کو دین کے انکار کا نتیجہ قرار دیا ہے. یعنی انتہائی سخت انداز پروردگار نے اپنایا ہے اور اس حقیقت سے پردہ اٹھایا ہے کہ اگر کوئی یتیم کا اکرام نہیں کر رہا, اس کی رسپیکٹ نہیں کر رہا, اس کے حقوق کا خیال نہیں رکھ رہا, اس کو دھتکار رہا ہے, تو اس کی اساس کہیں اور ہے. اور اس کی اساس یہاں پر ہے کہ یہ شخص دینی تعلیمات کا در حقیقت انکاری ہے اور کفر سے جوڑا ہے یتیم کے ساتھ ایسے رویے کو. اس کے علاوہ جہاں عبادتوں کا تذکرہ ہے اور وہاں پھر بات آتی ہے کہ لیس البر ان تولوا وجوہکم قبل المشرق والمغرب, کہ فقط یہی نیکیاں نہیں ہیں کہ تم رخ کدھر کرنا ہے تم نے عبادتوں میں. اور پھر جب ایمان کا تذکرہ آیا, پروردگار پہ ایمان کا, ملائکہ پہ, کتب پہ, انبیاء پہ ایمان کا تذکرہ آیا, تو جب یہ سارا ایمان کا تذکرہ پروردگار نے سایہ مبارکہ میں کیا تو اس کے فوراً بعد مال خرچ کرنے کا تذکرہ ہے. یعنی جب پریکٹیکل لائف میں پروردگار نے انسان کو لانا چاہا اسی آیت میں, چونکہ ایمان کا نتیجہ اور اثر عمل سے دکھائی دیتا ہے, تو عمل میں سب سے پہلا عمل جس کو پروردگار نے یہاں اس آیت میں چنا بیان کرنے کے لیے, وہ خرچ کرنا ہے. اور خرچ کس پر کرنا ہے؟ مال انسان کو محبوب ہوتا ہے, پروردگار نے بتایا کہ پسند ہوتا ہے تمہیں, اپنی اس حب اور پسند کے باوجود تم خرچ کر رہے ہو یتیموں پر اور مسکینوں پر اور اس طریقے سے قرابت داروں پر. اور یوں کر کے ہمیں اور جگہوں پہ بھی کئی رہنمائیاں جو ہیں وہ یتیموں کے بارے میں ملتی ہیں, اور خصوصاً یتیموں کی فقط مالی سرپرستی نہیں بلکہ ان کی ریسپیکٹ کا حکم بھی ہمیں قرآن مجید کی آیات میں ملتا ہے.
اچھا, اسی تناظر میں اگلا سوال کہ روایات میں یتیم کی سرپرستی کے حوالے سے کیا ہدایات ملتی ہیں؟
دیکھیے, ہمیں نہ صرف گفتار معصومین میں بلکہ ان کی عملی سیرت کے اندر بھی یتیم کے بارے میں بہت کچھ ملتا ہے. لیکن چونکہ آپ نے اقوال معصومین کا تذکرہ کیا تو روایات کے اندر ہے, قرآن مجید کی آیت کے مطابق بھی ہمیں حکم ملتا ہے کہ یتیم کے ساتھ جو ہمیں نیکی کرنی ہے اس کا ایک طریقہ کار یہ سکھایا گیا ہے کہ اس کو اپنا فیملی ممبر بنانے کی کوشش کریں, مطلب اس حد تک اس کو اپنے قریب کریں. جب کوئی ایسا کرتا ہے, اس کو ایک اپنا فیملی ممبر بنا لیتا ہے, اس انداز سے اس کی سرپرستی کرتا ہے اپنے بچوں کی طرح, تو روایت میں آیا ہے کہ جب کوئی شخص ایسا عمل انجام دیتا ہے تو پروردگار یتیم کے اس سرپرست کے جتنے بھی اعمال ہیں ان کی قبولیت کی ذمہ داری خود اپنے اوپر لے لیتا ہے. اور اسی طریقے سے پیغمبر گرامی اسلام صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس گھر کے اندر یتیم کی پرورش کی جا رہی ہے, اس کی ریسپیکٹ کی جا رہی ہے, اس کو اپنا بچہ بنا کے, اپنا بیٹا یا بیٹی بنا کے رکھا جا رہا ہے, تو اس گھر کی جو فضائیں ہیں ان پہ رحمت الہی حاکم ہو جاتی ہے. اور اسی طریقے سے مولا کائنات حضرت امیر المومنین علیہ السلام ارشاد فرماتے ہیں کہ مشہور, بہت مشہور یتیم کے بارے یہ روایت سننے کو بھی ملتی ہے,
خود مولا کو ابو الیتیم کہا گیا مثلا.
جی بالکل ایسا ہی ہے کہ جب کوئی اپنا ہاتھ دست شفقت یتیم کے سر پر رکھتا ہے, مومن ہو یا مومنہ, تو اس کے ہاتھوں کے نیچے یتیم کے جتنے بال آتے ہیں نا, اتنی نیکیاں اور اتنا ثواب پروردگار اس کے نام اعمال میں لکھ دیتا ہے. اور یہیں سے ایک اور روایت بھی مجھے یاد آ گئی کہ جس میں فرمایا گیا ہے کہ جب یتیم آہ بکا کرتا ہے تو بہت عجیب اور سخت روایت ہے کہ عرش الہی کانپنے لگتا ہے, اور جب عرش الہی کانپنے لگتا ہے, تھر تھر آنے لگتا ہے, تو اس وقت پروردگار ارشاد فرماتا ہے کہ مومنوں میں سے ہے کوئی جو اس یتیم کو خاموش کروائے؟ اگر کوئی ایسا کرے تو اس کی بہشت کی ذمہ داری میں لیتا ہوں اور اس پر واجب قرار دے دیتا ہوں بہشت کو.
اچھا, یہ جو سرپرستی ہے اس کے حوالے سے سوال کہ یہ فقط مادی ہے؟
مادی بھی ہے, لیکن اس کے ساتھ ساتھ جو ایک بہت اہم چیز ہے, ایک نقطے کی طرف میں نے پہلے بھی اشارہ کیا کہ اس کی ریسپیکٹ ضروری ہے, اکرام ضروری ہے, اور اس کے ساتھ ساتھ احساسات اس کے جو ہیں ان کے ساتھ ہمیں, مطلب ان کو مد نظر رکھنا ہے. سرپرست کو یتیم کے احساسات کو مد نظر رکھنا ہے, اس کو یہ احساس یتیمی جو ہے اس کے اندر اس سے نکالنا ہے, اس کو ایک باپ کی جگہ دینی ہے, اور جو قلبی لگاؤ ہے وہ بڑا اہم اور ضروری ہے. میں اس کی ایک مثال بھی آپ کو دیتا ہوں کہ اگر فقط مالی سرپرستی ہو تو کچھ ایسے یتیم ہوتے ہیں کہ جن کے والدین ارث میں میراث میں بہت کچھ چھوڑ کے جاتے ہیں, تو اب وہ مالدار ہے وہ بچہ, لیکن اس کو جو باپ کی کمی ہے وہ تو پوری کرنی ہے. بس فقط مادی سرپرستی نہیں ہے, پیسوں کے ذریعے اور باقی اس کی ضروریات وہ بھی ہیں, لیکن اس کے ساتھ ساتھ اپنے بیٹوں کی طرح جیسے اس کو رکھا جاتا ہے یا بیٹیوں کی طرح, یوں رکھنے کی رہنمائی کی گئی ہے.
اچھا, یتیم سے محبت اور سرپرستی کی بات ہو رہی تھی کہ تو یہ جو سرپرستی, اس کیا اثرات ہیں؟
بہت زیادہ اس کا ریوارڈ بیان کیا گیا, آخرت میں تو ملے گا ہی ملے گا, دنیا میں بھی ملے گا. جیسے ایک میں نے روایت پہلے بھی بیان کی کہ جتنے سر کے بال اس کے ہاتھوں کے نیچے آئیں گے, سرپرست کے ہاتھوں کے نیچے, اتنی اس کو نیکیاں ملیں گی, اتنا ثواب اس کو ملے گا. اسی طرح سے ایک ہمارے ہاں جملہ بولا جاتا ہے کہ جیسا کرو گے ویسا بھرو گے. یتیم کے بارے میں روایت کے اندر ہمیں اس طریقے کی رہنمائی ملتی ہے کہ تم دیکھو کہ اگر تم دنیا سے چلے جاؤ, تمہارے بچوں پر یہ وقت آ جائے, اس وقت تمہیں کیا پسند ہوگا کہ ان بچوں کے ساتھ کیا کیا جائے, تو اپنی زندگی میں یتیموں کے ساتھ وہی سلوک کرو. اگر تم یتیموں کے ساتھ اچھا سلوک کرو گے تو کل کو تمہارے بچے بھی جو ہیں اگر یتیم ہو جاتے ہیں تو ان کے ساتھ بھی اچھا سلوک کیا جائے گا, لیکن اگر اس کے برعکس ہوا تو اس کا نتیجہ بھی بھگتنا پڑے گا. اگر یتیم کے مال میں بے جا تصرف کر لیا, اس کے ساتھ کوئی زیادتی کر دی, تو انسان کو خود, اس کی اولاد کو, اس کی نسلوں کو کہیں نہ کہیں اس کا نقصان بھی بھگتنا پڑتا ہے. بس اگر اچھا کریں گے تو یقیناً اس کا اچھا نتیجہ آخرت میں تو ملے گا ہی ملے گا, دنیا میں بھی اس کا اچھا نتیجہ ملے گا. اسی طریقے سے ملتا ہے کہ یتیم کا جو سرپرست ہوتا ہے, اس سرپرستی کے نتیجے میں اس کے درجات بلند کر دیے جاتے ہیں. اور اسی طریقے سے ہمیں ایک واقعہ یہیں پہ مجھے یاد آ گیا کہ حضرت خضر علیہ السلام اور حضرت موسیٰ علیہ السلام جب کسی بستی میں گئے اور ان لوگوں نے ان کو کھانے کا بھی کچھ نہیں دیا, اور بھوکے پیاس سے اس حالت میں بھی ایک دیوار تعمیر کر دی حضرت خضر علیہ السلام نے, دونوں نے مل کے, انبیاء نے, تو اس کی وجہ کیا تھی؟ وجہ بھی یہی تھی کہ दो यतीमों का माल था, बाप जो छुपा के गया था उस दीवार के नीचे था और लोगों ने नाजायज़ उससे फ़ायदा उठा लेना था। तो इतनी अहमियत तो थी इसकी और इन चीज़ों को वो जानते थे, समझते थे कि बस्ती वाले खाने को भी कुछ नहीं दे रहे हैं लेकिन ये बग़ैर किसी उजरत के उनकी इस तरीके से खिदमत करके जा रहे हैं।
अच्छा, ये तो क़ुरान और रवायात के हवाले से बात हो रही थी यतीम की के सरपरस्ती के सर होने चाहिए, उसके क्या फ़ायदे हैं, ख़ुद हमारे फ़िक में क्या हिदायत मिलती हैं यतीम के हवाले से?
देखिए, फ़िक के अंदर बहुत सी जगहों पे हमें यतीम के बारे में बहुत सी चीज़ें हमें और रहनुमाइयाँ मिलती हैं, अहकाम मिलते हैं। जहाँ एक तरफ अखलाकी ज़िम्मेदारियाँ हैं हमारी, फ़िकही तौर पर वाजिब व हराम की ज़बान में, मुसाब व मकरूह की ज़बान में भी हमें रहनुमाइयाँ जो हैं वो फ़िक के अंदर बहुत ज़्यादा मिलती हैं। मसलन अगर यतीम का सरपरस्त जो है, अगर तो वो मालदार है तो उसको कहा गया कि तुम अपने माल से उसकी सरपरस्ती करो और उससे उजरत उसके माल में से ना लो इस सरपरस्ती की। लेकिन अगर नादार है तो उसको इजाज़त दी गई है कि जितनी एक मारूफ़ उजरत बनती है तुम उसके माल से ले सकते हो। इसी तरीके से जब यतीम बुलूग तक पहुँच जाए, जिस्मानी तौर पर भी बालिग हो जाए, फ़िक्री तौर पर भी समझदार हो जाए और बालिग हो जाए, तो अब उसका उसकी मतलब शादी भी करवाई जाए, इसी तरीके से उसकी तालीम और तरबियत का ख्याल भी रखा जाए, तो अब यहाँ पर यह हुक्म है कि उसका माल जितना बचा हुआ है वो उसको लौटा दिया जाए, उस पर कब्ज़ा ना किया जाए, उसके माल पे उसी को लौटाना है अगर वो माल संभालने के काबिल हो गया है। और ये भी यहाँ पर हमें रहनुमाई मिलती है कि उसका माल उसके बालिग होने से पहले जल्दी से इस्तेमाल ना कर लिया जाए, हत्ता उसके ऊपर भी जितनी ज़रूरत है बस उतना इस्तेमाल किया जाए ताकि वो बड़ा हो तो उसको वो माल दिया जा सके और वो उससे इस्तेफादा कर सके। और यतीम बच्चियां जो होती हैं और उनसे लोग बाज़ दफ़ा जल्दी मतलब कोशिश करते थे शादियां कर लें ताकि वो माल हथियार लें और फिर उनको छोड़ दिया करते थे, तो आयात भी इस हवाले से मौजूद हैं कि इस काम से सख्ती से मना किया गया। फिर एक मौजू है फ़िकी एतबार से महजूरियत का कि कौन लोग अपने माल में तसरफ़ नहीं कर सकते, अपना माल इस्तेमाल नहीं कर सकते। उनमें से एक यह है कि जो बालिग नहीं होता, यतीम तो वही होता है ना जो बालिग नहीं है, तो यतीम भी उस लिहाज से फ़िकी अहकामात के दायरे में आता है। फिर उसके माल की अमानतदारी का हुक्म हमें दिया गया है, बेजा तसरफ़ नहीं करना उसके माल में। अगर उसके माल से कहीं पर कोई तिजारत करनी है, कहीं किसी को कर्ज़ देना है, तो उसमें भी बच्चे की मसलहत को मुकदम रखना है। तो ये सारे तफसीली अहकाम हैं कि अभी शायद वक्त भी नहीं है और फुर्सत भी नहीं है, लेकिन जो लोग यतीम की सरपरस्ती कर रहे हैं, करना चाहते हैं, उनको चाहिए कि वो फ़िकी हवाले से ये रहनुमाइयाँ भी लें ताकि कहीं भी शरई हदूद से कदम बाहर ना रखें, नेकी करते करते कहीं ऐसा ना हो कि कहीं कोई ऐसी ख़ता कर बैठें कि जिसका खमियाजा फिर भुगतना पड़े।
यकीनन ये एक ऐसा मौजू है कि एक टॉक शो बहुत कम है, लेकिन इसी तनाज़ुर में आखिरी सवाल आपसे कि अभी ईद उल फितर नज़दीक है, तो इस ईद उल फितर के मौके पर ख़ुद मोमिनीन का अमली एतबार से क्या इकदाम होने चाहिए ख़ुद यतीम के हवाले से?
जी, एक अच्छा ये सवाल है। और देखिए कि चीज़ें हमें बहुत सी मालूम होती हैं, अच्छी अच्छी बातों का पता होता है, लेकिन मज़ा तब है कि हम प्रैक्टिकली उनकी तरफ आगे बढ़ें। ये मौका वाकई इतना खूबसूरत मौका है कि जिसमें हम अपने बच्चों के लिए कपड़े ख़रीद रहे हैं तो हम किसी यतीम के लिए भी ख़रीद लें, जब हम अपने बच्चों को रेस्पेक्ट दे रहे हैं, ईदी दे रहे हैं, तो यतीम को भी उसमें याद रखें। तो एक तो यह है ईद से मुतालिक, एक है कि ओवरऑल हमें यतीम से मुतालिक सोचना चाहिए। एक तरफ हुकूमतों को सोचना चाहिए इस हवाले से और एक तरफ अवाम को। हुकूमतों की ज़िम्मेदारी बड़ी वाज़े है, उनको ऐसे इदारे बनाने चाहिए जो इदारे मौजूद हैं उनमें जहाँ बेहतरी लाने की ज़रूरत है उनको बेहतर करने की ज़रूरत है। जहाँ तक बात आती है पब्लिक की, अवाम की, तो ये हुकूमती ज़िम्मेदारियों से भी ज़्यादा अहमियत रखती है। बस मैं एक नुक्ता यहाँ पर अर्ज़ करूँगा और चूँकि वक्त भी हमारा ख़त्म होने को है कि देखिए, मैंने पहले भी एक हल्का सा इशारा किया, अब ज़रा दोबारा उसकी तरफ अहमियत के पेश नज़र मैं इशारा करता हूँ। यतीम के बारे में जो सबसे बेस्ट तरीक़ाकार और रविश कुरान मजीद ने हमें दिया और रिवायात ने हमें दिया, वो ये है कि आप यतीम के साथ मिलकर ज़िंदगी गुजारें, अपनी ज़िंदगी में यतीम को शामिल करें। ये शमूलियत घर में हो सकती है, यतीमों की परवरिश के किसी सरकारी इदारे में वो रेस्पेक्ट बच्चे को नहीं मिल सकती, वो पिदराना मोहब्बत और शफकत बच्चे को वहाँ नहीं मिल सकती। वो इदारे ज़रूरी हैं, उनकी अहमियत का इनकार नहीं किया जा रहा, ताकि किसी को अगर किसी घर के अंदर सरपरस्ती नहीं मिल रही है तो कम से कम हुकूमती सरपरस्ती उसको मिले, लेकिन उसके बावजूद उस बच्चे की शख्सियत में बहुत कमी रह जाएगी, लेकिन वो बच्चा जो किसी के घर में परवान चढ़ेगा उसकी शख्सियत डेवलप होगी। और इसमें दो तरह के लोग हो सकते हैं, एक हैं ख़ानदान से हटके बाहर के लोग, और एक हैं जो ख़ुद जिस ख़ानदान का वो यतीम है उस ख़ानदान के लोग, करीबी रिश्तेदार। तो सबसे पहली रिस्पॉन्सिबिलिटी और सबसे पहली ज़िम्मेदारी उसी ख़ानदान के लोगों की है कि उसको अपने घर का एक फ़र्द बना के उसकी सरपरस्ती अपने बच्चों की तरह करें। और ख़ुसूसन जैसे अभी ईद आ रही है, ईद पर तोहफ़े देंगे, बहुत सी नेकियां करने की ख्वाहिश होती है हमारे अंदर, लेकिन हमें उस वक्त आइडिया नहीं आ रहा होता कि हम पैसे हैं पास, कैपेसिटी है पास, कुछ करना भी चाहते हैं, लेकिन समझ में नहीं आ रहा कि हम क्या करें। तो जो इस प्रोग्राम को देख रहे हैं नाज़रीन, उन तक ये पैगाम पहुंच जाए आपके तवस्सुत से कि ये एक बड़ा ऐसा मौजू है, ऐसा एक उनवान है कि जिसके ऊपर सोचें, जिस पर अमली इकदाम उठाएं, अभी से सोचें कि आपको इस ईद पर किसी यतीम को अगर उस अपनी सरपरस्ती में ले सकते हैं तो ऐसा हदिया दें कि उसको अपनी सरपरस्ती में ले लें, उसको अपने सीने से लगा लें। और अगर सरपरस्ती में नहीं ले रहे तो उसकी दीगर ज़रूरियात हैं, उसकी तालीम है, उसके अखराजात हैं, अगर कोई बीमार है उसकी बीमारी के अखराजात हैं, और बहुत सी चीज़ें हैं। इंसान ऐसा ही सोचे कि मैंने अपने बच्चे को अपनी ज़िंदगी के अंदर क्या कुछ देना है, प्यार भी देना है, उसकी दुनियावी और मादी ज़रूरियात भी पूरी करनी है। तो इसी तरीके से अगर मेरा एक बेटा है तो अब मेरे दो हो जाएंगे, एक बेटी है तो अब मेरी दो हो जाएंगी। किसी यतीम को भी अपनी सरपरस्ती में लेने की कोशिश ज़रूर करें।
माशाल्लाह, जज़ाकअल्लाह, आपने नहायत ही उम्दा बयानात से ये बयान फरमाया कि यतीमों की मदद करने से खुदा राज़ी होता है, और वाकई ये यतीम कोई बाहर का आदमी नहीं समझ के आप खिदमत करें बल्कि वो अपना फैमिली मेम्बर है। नाज़रीन मोहतरम, जैसा कि आपने देखा कि बुज़ुर्गवार ने यतीम के हवाले से बात करते हुए यतीम के हुकूक को बयान फरमाया, और ये बयान फरमाया कि जहाँ तमाम इबादतें लिकाए इलाही की मंजिल तक इंसान को पहुँचाती हैं, वहाँ यतीम की खिदमत करना, यतीम से मोहब्बत करना, उसे उसने सलूक से पेश आना भी इंसान को लिकाए इलाही की मंजिल तक पहुँचा सकता है। चूँकि हमारा वक्त ख़त्म हुआ चाहता है, इंशाल्लाह अगले प्रोग्राम में नए मेहमान और नए मौजू के साथ आपकी खिदमत में दोबारा हाज़िर होंगे। तब तक के लिए इजाज़त दीजिए। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।